यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रीया नेपाल। शुरूमा प्रमुख समाचार। आगामी चैत 25 देखि 30 गतेसम्म एकता महाधिवेशन गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठकको निर्णय, एमसीसी परिमार्जन सहित पारित हुने। काठमाण्डु उपत्यकामा हिजो अहिलेसम्मकै धेरै 696 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना भाइरसको संक्रमणलाई सामान्य रूपमा नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई सम्पर्कमा आउन मन्त्रालयको अनुरोध। जग्गाको किताकाट सम्पूर्ण रूपमा खुल्ला गरिएको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजिएको भूमि व्यवस्था सहकारी तथा गरीबी मन्त्रालय द्वारा स्पष्ट। र अफगान सरकार र तालिबान समूह बीच आज कतारमा शान्तिवार्ता हुँदै। समाचार अब विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक पार्टीको एकता महाधिवेशन आगामी चैत 25 देखि 30 गतेसम्म काठमाण्डुमा आयोजना गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारी सहित पार्टी सञ्चालनमा ध्यान केन्द्रित गर्ने लगायतका प्रस्तावहरू पारित गर्दै बैठक हिजो सम्पन्न भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा अध्यक्ष द्वयले पेश गर्नु भएको प्रस्तावमाथि छलफलको क्रममा नेताहरूले दिएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। अब पार्टी विधि र पद्धतिमा अगाडि बढ़ाउने र सरकार पार्टीको मार्गदर्शनमा चल्ने तथा सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिने बैठकले निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि गरेको छ। स्थायी कमिटी बैठकले के संशोधन गर्ने भन्ने बारेमा वरिष्ठ नेता छलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने तय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
आजको बैठकले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने, सरकारलाई पार्टीको मार्ग निर्देशनमा सञ्चालन गर्ने, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा ध्यान केन्द्रित गरेर सञ्चालन गर्ने, अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनमा कार्यकारी अधिकार सहित केन्द्रित हुने निर्णय गरेको छ। साथसाथै लिम्पियाद्वारा लिपिलेट कालापानी लगायतका आफ्नो भूभाग समेत समावेश गरेर नक्सा प्रकाशित गर्ने, त्यसलाई संविधान संशोधन गरेर व्यवस्थित गर्ने, ती भूभागहरू नेपालको हकभोगको निम्ति प्राप्त गर्ने र हाम्रो भूभागमा बसेका विदेशी सैनिकलाई फिर्ता गराउने सन्दर्भमा सरकारले जुन पहल कदम गरेको छ त्यसको निम्ति सरकारलाई धन्यवाद दिने, राष्ट्रिय एकताको निम्ति राजनीतिक पार्टीहरू सबैलाई पनि आभार व्यक्त गर्ने तिनले निर्णय गरेको छ र कूटनीतिक वार्ता र संवादको मार्फत नै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा यो समस्यालाई समाधान गर्ने निर्णय पनि गरेको छ। COVID-19 रोकथाम नियन्त्रण र उपचारमा सरकारले गरेको अहिलेसम्मका नीति योजना र कामहरूको सकारात्मक मूल्याङ्कन गर्दै त्यसलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। एमसीसी संसदमा विचाराधीन छ, त्यसलाई आवश्यक संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने र त्यो आवश्यक संशोधन र परिमार्जनको हकमा पार्टीको बैठकमा छलफल गरेर निष्कर्ष निकालेर त्यस अनुसार नै सरकारले अगाडि बढाउने निष्कर्ष निकालेको छ।
बैठकको प्रारम्भमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकतालाई नयाँ उचाइमा पुर्याउने र नयाँ संकल्पसहित अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभएको र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउने र पार्टीको एकतालाई सुदृढ गर्ने, पार्टीमा वैचारिक बहस अघि बढ़ाउन आधार प्रदान गर्ने र महाधिवेशन सम्पन्न गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रूपमा स्थापित गराउने दिशामा बैठक महत्वपूर्ण भएको धारणा राख्नु भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ सहित 13 जना नेताले आफ्नो धारणा राख्नु भएको थियो। नेपालमा हिजो थप 1,454 जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये काठमाण्डु उपत्यकामा मात्रै 696 जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो 24 घण्टामा 10,701 नमूना परीक्षण गर्दा 463 जना महिला र 991 जना पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको काठमाण्डुमा 620 र भक्तपुर तथा ललितपुरमा 38 जना गरी उपत्यकामा मात्रै 696 जना संक्रमित भेटिएका हुन्। यस्तै रूपन्देहीका 102 जना, चितवनका 74 जना, कैलालीका 67 जना र मकवानपुरका 54 जनामा संक्रमण पुष्टि भएको छ। अन्य जिल्लाहरूमा भने हिजो थपिने संक्रमितको संख्या 50 भन्दा कम रहेको छ। हिजो थप 972 जना संक्रमण मुक्त भएसँगै हालसम्म नेपालमा 36,672 जना कोरोना संक्रमण मुक्त भएका र निको हुने दर 70.6% रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। देशभरिमा गरी कुल 14,925 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 6,634 जना होम आइसोलेसन तथा 8,291 जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसै गरी गम्भीर लक्षण भएका 170 जना संक्रमितको आईसीयूमा र 25 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै हिजो थप 5 जनाको मृत्यु भएपछि नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या 322 पुगेको छ। हिजो मोरङ्की एक महिला तथा महोत्तरी, धनुषा, काठमाडौँ र नवलपरासीमा एक एक जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को संक्रमणलाई सामान्य रूपमा नलिन आग्रह गरेको छ। मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमणको जोखिम दिनानुदिन बढ़िरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न आग्रह गर्नुभएको हो। कोविड 19 केही पनि होइन भन्ने खालका भ्रम सृजना गर्ने, गलत तर्क जम्मा गर्ने र समाजलाई जोखिमतिर उन्मुख गराउने खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौती खड़ा हुन जाने उहाँले बताउनुभयो। उहाँले यस्ता खालका भनाईमा चनाखो हुन र आफ्नो टोल छिमेकलाई संक्रमण मुक्त बनाउने अभियानमा लाग्न अनुरोध गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयले सरकारी स्वामित्वका प्रतिष्ठान, परिषद, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई 5 दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवनजंग राय माझीले जानकारी दिनुभयो। कोरोना भाइरसको रोकथाम र नियन्त्रण सरकारी छात्रवृत्तिमा चिकित्सा विषयमा स्नातकोत्तर तह अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजना अनुसार मन्त्रालयले सम्पर्कमा आउन अनुरोध गरेको हो। यसैबीच मन्त्रालयले केही दिन अघि स्वयंसेवकका लागि आवेदन माग गरेकोमा करिब 2,000 स्वास्थ्य कर्मीले कोविड 19 को रोकथाम र उपचारका लागि आवेदन फारम भरेको मन्त्रालयले जनाएको छ। उहाँका अनुसार आवेदन फारम भरेका स्वयंसेवकलाई उनीहरूले रोजेको ठाउँमा गई अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसन तथा क्वारेन्टीनमा रहेका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ। कोविड 19 संक्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ जिल्ला प्रशासनले हिजो एक विज्ञप्ति जारी गरी अति आवश्यक व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल, आईएलटीएस, जीआरआई, जीम्याट लगायतका भाषा परीक्षा सञ्चालन गर्न सकिने जनाएको हो। तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चालन कार्यविधि 2077 उल्लेख विधि र प्रक्रिया अपनाउनु पर्नेछ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड विपरीत हुन नहुने जनाइएको छ। काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ध्यानाकर्षण गरेको छ। काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले हिजो काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी ध्यानाकर्षण गराउनु भएको हो। काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान 11 बजेसम्म र बेलुकी 4 बजेदेखि 7 बजेसम्म खोल्न सकिनेछ भनी आदेश जारी गरेकाले फुटपाथ र ठेला व्यापारलाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न महानगरले ध्यानाकर्षण गराएको हो। बाँकेका दुर्गम क्षेत्रका स्थानीय बासिन्दा गाउँमै चिकित्सकीय सेवा उपलब्ध भएपछि लाभान्वित भएका छन्। लामो समयदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सामान्य उपचारका लागि समेत भारत तथा अन्यत्र धाउन बाध्य स्थानीय गाउँमै उपचार सम्भव भएपछि खुशी भएका हुन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
नेपालगंजबाट 44 किलोमिटर टाढा रहेको नरैनापुर गाउँपालिकाका स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौंदेखि डाक्टर नहुँदा हैरानी बेहोर्न बाध्य थिए। सामान्य उपचारका लागि पनि भारतीय सीमावर्ती बजार र नेपालगंज धाउनुपर्ने व्यवस्थामा रहेका उनीहरू अहिले भने गाउँघरमै डाक्टरी सेवा पाउँदा खुशी छन्। नरैनापुर वडा नम्बर 3 का स्थानीय वीरेन्द्र श्रीवास्तव:
नहीं पड़ता था, अगर डॉक्टर यहाँ नहीं रहते थे तो इंडिया की तरफ जाना पड़ता था, इधर नेपालगंज जाना पड़ता था। यहाँ डॉक्टर आ गए हैं तो से हम लोगों को बहुत बड़ी सुविधा हो गई है।
करीब 40,000 जनसंख्या रहेको नरैनापुरमा भरपर्दो स्वास्थ्य उपचार नहुँदा भारत उनीहरूको प्रमुख गन्तव्य थियो। लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई यही आर्थिक वर्षभित्र अस्पताल बनाउने तयारी समेत भएको छ। सामान्य स्वास्थ्य उपचारका लागि भारत जाने स्थानीयहरू गत असारदेखि भने घर छेउमै उपचार पाउँदा उत्साहित छन्। प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा कार्यरत डाक्टर सागर पन्त:
स्थानीयमा उपचार छ सर, एक प्रकारको डाक्टर आउनुभयो भने यहीँ पनि जाँच हुँदो रहेछ भन्ने चाहिँ अलिकति चेतनामा चाहिँ चेन्ज भएको। बिरामी चाहिँ अहिले एभरेजमा 60 जना चाहिँ आइरहेको।
राप्ती पारी नै ठुलो भूगोल रहेको राप्ती सुनारी गाउँपालिकाको बैजापुर स्वास्थ्य चौकीमा पनि डाक्टर नियमित बस्न थालेपछि स्थानीयलाई राहत मिलेको छ। नेपालगंजदेखि 60 र कोहलपुरदेखि 44 किलोमिटर टाढा रहेको गाउँमा स्थानीयले डाक्टर सहितको स्वास्थ्य सेवा पाइरहेका छन्। राप्ती सुनारी 4 की स्थानीय रीता कुमारी थारू:
पहिला हाम्रो गाउँमा डाक्टर नहुँदाखेरि उपचार गर्नको लागि हामी नेपालगंज या कोहलपुर जानु पर्थ्यो भनेपछि अहिले हाम्रो गाउँमै हाम्रो स्वास्थ्य चौकीमा डाक्टर आइसकेपछि हामीलाई एकदमै सजिलो भएको छ उपचार गर्नको लागि।
स्वास्थ्य चौकीमा दिनहुँ 100+ बिरामी उपचार गराउन आउँछन्। करिब 75,000 जनसंख्या रहेको राप्ती सुनारीमा भरपर्दो चिकित्सकीय सेवाका लागि अस्पतालका रूपमा विकास गरिँदैछ। विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारीमा गाउँपालिका छ। राप्ती सुनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत: वर्षौंको प्रतीक्षापछि डाक्टरी सेवा पुगेको यी क्षेत्रमा अस्पताल बनाएर अब विशेषज्ञ चिकित्सकीय सेवा विस्तारका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार बीच समन्वय भई समयमै सेवा प्रवाहका लागि प्रतिबद्ध बन्न जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। पार्टीद्वारा देशव्यापी रूपमा नेता तथा कार्यकर्तासँग हिजो आयोजित भर्चुअल बैठकमा वहाँले COVID-19 महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा संगठनका प्रतिनिधि सतर्कतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड़ दिनुभयो। महामारीको प्रभाव र बढ़दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा भएको छलफलमा उहाँले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका निम्ति क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको किताकाट सम्पूर्ण रूपमा खुला गरिएको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ। मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट कानून बनाई व्यवस्थित गर्न जारी भएको आदेश र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुझावका आधारमा किताकाट सम्बन्धी कार्यलाई भूपयोग ऐन, स्थानीय सरकार र संचालन ऐन लगायतलाई आधार मानि किताकाट थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजिएको जानकारी दिनुभयो। हाल लागू भएको भूपयोग ऐनमा जग्गाको वर्गीकरण गरी कृषियोग्य जग्गाको अन्य प्रयोजनका लागि खण्डीकरण गर्न नपाउने व्यवस्था गरिएको हुँदा त्यसलाई किताकाट खुला गरिएको भन्न नमिल्ने पनि मन्त्रालयले स्पष्ट गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले राष्ट्रिय संकट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनु भएको छ। हिजोदेखि शुरू भएको नेपाल जेसिसको भर्चुअल क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै वहाँले युवा एकतामा जोड़ दिनुभएको हो। समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न नेपाल जेसिस सहयात्री बनेको उल्लेख गर्दै वहाँले युवाको सहजीकरण र एकताबाट अहिलेको राष्ट्रिय संकटलाई समाधान गर्न सकिने बताउनुभयो। महिला पुनर्स्थापना केन्द्र ओरेकले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार जस्तो जघन्य अपराध विरूद्ध अध्यादेश मार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ। ओरेकका अध्यक्ष राममोती चौधरीले हिजो प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले बिहिबार एसिड पीड़ित महिलासँगको भेटमा दिएको निर्देशन सकारात्मक निर्णय भएको उल्लेख गर्दै निर्णयको कदर गरिएको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताउनु भएको छ। मन्त्री भट्टराई र प्रदेश नम्बर 5 उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी सहितको टोलीले हिजो निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण गर्दै कोरोनाको बढ़दो संक्रमणमा पनि विमानस्थलको निर्माण नरोकिएको जनाउँदै डिसेम्बरसम्म काम सक्ने गरी अहिले धमाधम काम भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमवाङले कोरोना नियन्त्रण रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकायसँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताउनु भएको छ। असोज 1 सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्छ भन्दै चार बुधे माग राखी हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेका यातायात व्यवसायी र मजदूर संगठनका प्रतिनिधिसँगको भेटमा मन्त्री नेमवाङले यस्तो बताउनु भएको मन्त्रालयले जनाएको छ। लामो समयदेखि सार्वजनिक यातायात बन्द रहेको अवस्थामा व्यवसायी र मजदूरको माग जायज रहेको बताउनुहुँदै मन्त्री नेमवाङले सार्वजनिक यातायात सञ्चालनबारे मन्त्रालयले चाँडै नै कोरोनासँग सरोकार राख्ने मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका 9 निकोसेरामा एकै परिवारका 3 मृत फेला परेका छन्। 36 सुदीप अधिकारी, उनकी श्रीमती 34 सम्झना अधिकारी र 15 छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वित्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कणेलले बताउनुभयो। घटना कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरूप उत्पादन नगर्ने 2 उद्योगलाई कार्यवाही गरेको छ। विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तर अनुरूप उत्पादन नगर्ने जगदम्बा स्टिल्स प्राली 12 र मंगला सिमेन्ट उद्योग प्राली धादिङलाई हिजो कार्यवाही गरेको हो। कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा नेपाल भारत सीमा विवाद अझै कायमै छ। कञ्चनपुरका विभिन्न क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण र विवाद तथा सीमा सर्वे टोलीले आधार मान्दै आएको स्ट्रिप नक्सा नै विवादास्पद भएको भन्दै तत्काल छानबिन गरी सच्याउनु पर्नेमा नागरिक स्तरबाट माग हुँदै आएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
नेपाल र भारतबीच सीमा जोड़िएका कैयौं क्षेत्रहरूमा अझै पनि सीमा विवाद कायम नै रहेको छ। विवाद समाधानका लागि आधार मानिँदै आएको स्ट्रिप नक्सा नै विवादास्पद देखिएपछि नागरिक स्तरबाट तत्काल छानबिन गरी उक्त विवादास्पद नक्सा सच्याउनु पर्ने आवाज उठेको छ। अन्तर्राष्ट्रिय सीमा सरोकार समिति कञ्चनपुरका संयोजक पल्लवराज भट्ट:
स्ट्रिप नक्सालाई पुनरावलोकन गर्दा सुगोली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ जङ्गे पिल्लरलाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको मुख्य आधार बनाइयोस् र नियतवश सारिएका, गायब गरिएका, भत्काइएका 200 नम्बर र 195 नम्बर लगायतका पिल्लरहरूलाई
नेपालको धेरै भूभाग वन जंगल र ताल तलैया समेत भारतीय क्षेत्रमा पर्ने गरी स्ट्रिप नक्सा तयार पारिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समिति कञ्चनपुरको ठहर छ। कहीँ कतैबाट बदमाशी भएको भए छानबिन गरी कारवाही गर्नै पर्ने र सीमासँग सम्बन्धित विषय द्विपक्षीय भएकोले गहन अध्ययन गरी समाधान गर्न सकिने परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीको भनाइ छ।
कतैबाट जानी जानी बदमाशी भएको छ भने त्यो गम्भीर विषय हो, त्यो विषयमा छानबिन हुनैपर्छ। तर सीमा एक पक्षीय ढङ्गबाट मात्रै नटुङ्गिने भएको हुनाले यसका केही सैद्धान्तिक आधारहरू छन्, त्यसका केही ऐतिहासिक मापदण्डहरू छन्, त्यसका केही प्रमाणहरू छन्, यी कुराहरू पनि बसेर खँदिलो ढङ्गबाट हामीले अध्ययन गर्नुपर्ने हुन्छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अरियालले यो समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभयो।
हाम्रो जनताले अकुपाई गरेको क्षेत्र उता पर्न गएको सन्दर्भमा यसलाई कूटनीतिक ढंगले नै समाधान गर्ने दिशातर्फ अगाडि बढ्नु पर्छ, सरकार त्यही दिशामा नै अगाडि जान्छ।
विशेष गरी भारततर्फ सीमा जोडिएका कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाणी, भीमदत्त र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा सीमा विवाद देखिन्छ। भारतीय पक्षले बेला बेलामा नेपाली भूमि अतिक्रमण गरिरहेको र सीमा सर्भे टोलीले समेत त्रुटिपूर्ण नक्सा बोकेर सीमा छुट्याउने कार्य गर्न खोज्दा विवाद सतहमा आउने गरेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। दशकौंदेखि अफगानिस्तानमा सशस्त्र संघर्ष गर्दै आइरहेको तालिबान समूह र अफगान सरकार बीच धेरै बाधा अडचनपछि आज खाडी मुलुक कतारमा शान्ति भेटवार्ता हुँदैछ। यसैबीच शान्ति वार्ताको उद्घाटन समारोहका लागि कतारका राजधानी दोहा पुग्नुभएका अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले उक्त शान्ति वार्ता ऐतिहासिक भएको बताउनु भएको छ। गत फेब्रुअरी महिनामा अमेरिका र तालिबान बीच भएको सम्झौतापछि अफगान सरकार र तालिबान समूहबीच शान्तिवार्ता तय भएको थियो, तर कैदी रिहाईको कुरामा सहमति हुन नसकेपछि वार्ता स्थगित हुँदै आएको थियो। अफगान सरकारले गत बिहिबार 6 तालिबानी नेतालाई रिहा गरेपछि तालिबान समूह वार्तामा बस्न सहमत भएको हो। 4 लामो सशस्त्र संघर्ष अन्त्य गरी दिगो र न्यायिक शान्तिका लागि आफूहरू वार्तामा बस्न लागेको तालिबान प्रतिनिधि मण्डलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले बताएका छन्। संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य ओरेगनमा लागेको भीषण डडेलोमा परि 4 मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्। डडेलोका कारण ओरेगनमा मात्रै 10,000 विस्थापित भएको ओरेगनका गवर्नर केट ब्राउनले जनाउनु भएको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै अत्यधिक वृद्धि हुँदै गएको छ। पछिल्ला केही दिन यता भारतमा संक्रमित संख्या दैनिक रूपमा 1,000 भन्दा बढ़ीले वृद्धि हुँदै गएको छ। गत 24 घण्टामा मात्र भारतमा 97,654 जना नयाँ संक्रमित थप भएका छन्। अघिल्ला दुई दिन भारतमा संक्रमितको संख्या क्रमशः 95,529 रहेकोमा 96,760 रहेको थियो। संक्रमणका कारण भारतमा गत 24 घण्टामा 1,202 जनाको मृत्यु भएको छ। अमेरिकामा गत 24 घण्टामा 46,270 जना नयाँ संक्रमित थप भएका छन् भने 1,068 जनाको ज्यान गएको छ। यो सँगै अमेरिकामा अहिलेसम्म कुल 66,35,000 बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ। यस्तै गत 24 घण्टामा ब्राजिलमा 44,215 जना नयाँ संक्रमित थपिएका छन् भने 899 जनाको ज्यान गएको छ। यो सँगै ब्राजिलमा अहिलेसम्म कुल 42,83,000 बढ़ीमा संक्रमण पुष्टि भइसकेको तथ्याङ्क सम्बन्धी अध्यावधि गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। अहिलेसम्म विश्वभर 2,86,40,400 भन्दा बढ़ीमा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणकै कारण 9,18,900 बढ़ीले ज्यान गुमाएका छन्। संक्रमित मध्ये 2,05,65,000 भन्दा बढ़ी निको भएको ओल्डोमिटरले जनाएको छ। अब आर्थिक समाचार।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको रूपन्देहीको भैरवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। विमानस्थलमा बत्ती, उपकरण, जडान लगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको विमानस्थलको 92% भौतिक प्रगति र वित्तीय प्रगति 63% छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ। ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसी लगायत उपकरण जडान प्रक्रियामा छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटक पटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आउनु भएको छ। पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिनुभएको। भएको थियो। रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा 53 साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन्। तिलोत्तमा नगरपालिकाको वडा नम्बर 10 संग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ। रोहिणी नदी नजिक झण्डै 19 बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी नगरपालिकाले काम अघि बढाएको छ। औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो। सल्यानमा यस वर्ष झण्डै 2 करोड़ बराबरको स्याउ उत्पादन भएको छ। 55 हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आइरहेको सल्यानमा यस वर्ष 390 मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। भौगोलिक हिसाबले हावापानी मिल्ने भएपछि पछिल्लो समय सल्यानका किसानहरूले स्याउ खेती गर्दै आइरहेका छन्। यस वर्ष मौसमले राम्रो साथ दिएकाले स्याउ उत्पादनबाट किसानहरूले 1,95,00,000 रुपियाँ आमदानी गर्न सफल भएको कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पियन खेलाड़ी सहित 89 जनाको कोरोना बीमा गरेको छ। एनओसीले शुक्रबार नेपालमा भएका ओलम्पियन खेलाड़ी सहित 89 जनाको कोरोना बीमा गरेको हो। एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्यले ओलम्पियन सँगै ओलम्पिकको तयारी गरिरहेका खेलाड़ी र प्रशिक्षक, ओलम्पिक कमिटिका पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिशनका सदस्य र सबै कर्मचारीको बीमा गरिएको जानकारी दिनुभयो। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै एनओसीले उनीहरूको कोरोना बीमा गरेको हो। एनओसीको शनिबार बसेको बैठकले ओलम्पियन सहित पदाधिकारी र स्टाफको कोरोना बीमा गर्ने निर्णय गरेको थियो। एनओसीले सबैको 1,00,000 बराबरको कोरोना बीमा गरेको हो। कोरोनाबाट गत महिना एनओसीका महासचिव निन्द्र राज श्रेष्ठ सहित अन्य 4 कर्मचारी संक्रमित भएका थिए। महासचिव सहित सबै कर्मचारी कोरोनाबाट मुक्त भइसकेका छन्। कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्यान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्यान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर 12 तारीकदेखि शुरू हुने भएको छ। प्रतियोगितामा पुरूषमा 6 र महिलामा 5 गरी 11 विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुरासिंहले जानकारी दिनुभयो। नाम दर्ता गराएका खेलाड़ीले अक्टोबर 7 8 तारीकसम्म आफ्नो खेलको भिडियो आयोजकलाई पठाउनु पर्नेछ। भिडियो भरिमा 90 सेकेण्डको मात्र हुनुपर्नेछ। प्रतियोगिता 2 दिनसम्म सञ्चालन हुनेछ। टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरुफिसले पदबाट राजीनामा दिएका छन्। कोरोना भाइरसका कारण प्रतियोगिता आउन 10 महिना बाँकी रहेका बेला कोजीले पद छाडेर जापान स्पोर्ट एजेन्सीमा गएका छन्। पूर्व ओलम्पिक स्वर्ण पदक विजेता कोजी टोकियो ओलम्पिक आयोजक कमिटिका मुख्य व्यक्ति मध्ये एक थिए। उनी कमिटिमा सन् 2014 आबद्ध थिए। उनकै सल्लाहमा प्रतियोगिताको तालिका डिजाइन भएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्य बदली रहेको स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनुका साथै प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश 5 एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 6:12 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आगामी चैत 25-30 एकता महाधिवेशन गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठकको निर्णय, एमसीसी परिमार्जन सहित पारित हुने, काठमाडौँ उपत्यकामा हिजो अहिलेसम्मकै धेरै 696 कोरोना संक्रमण पुष्टि, कोरोना भाइरसको संक्रमणलाई सामान्य रूपमा नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह, सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई सम्पर्कमा आउन मन्त्रालयको अनुरोध, जग्गाको किता कार्ड सम्पूर्ण रूपमा खुल्ला गरिएको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजिएको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयद्वारा स्पष्ट र अफगान सरकार र तालिबान समूहबीच आज कतारमा शान्तिवार्ता हुँदै। यो सँगै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हवस् त, नमस्ते।